नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल साउन महिनाको 27 गते आइतबार, श्रावण शुक्ल सप्तमी, तदनुसार अगस्त 11 तारीक सन् 2024, नेपाल सम्बत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार गोर्खापत्रबाट लिँदैछौ। रोकिएन मिटर ब्याजको शोषण शीर्षकमा गोर्खापत्रले मुख्य खबर प्रकाशित गरेको छ। मिटर ब्याज नियन्त्रण सम्बन्धी ऐन बनेर पीड़कलाई कार्यवाही हुन थाले पनि मिटर ब्याजीको शोषणको जालो अझै हट्न सकेको छैन। नवलपुरमा मिटर ब्याज र कृत्य जालसाजीको चरम नमूनाले समाजमा मिटर ब्याजको समस्या कति गहिरो र जटिल छ भन्ने स्पष्ट पारेको छ। कावासोती नगरपालिका दुईका अमृत भूषाल ले गरेको त्यस्तै अमानवीय व्यवहारले मिटर ब्याजको समस्या कति विकराल छ भन्ने देखाएको छ। तथापि प्रहरीले भूषाललाई पक्राउ गरी कार्यवाही चलाएको छ। प्रहरीका अनुसार भूषालले मध्यबिन्दु नगरपालिका साथमा रामप्रसाद महतोलाई ऋण दिएर मिटर ब्याज लगाई कृत्य हस्ताक्षर समेत गरेर 2 करोड़ रूपियाँ ठगेको र जग्गा समेत हडपेको प्रमाण फेला गरेपछि भूषाललाई नियन्त्रणमा लिएको हो। यस्तो छ घटना विवरण। उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, 2076 जेठमा रामप्रसाद महतोले व्यापार गर्न भनेर अमृत भूषालबाट प्रतिदिन 15,000 रूपियाँ ब्याज तिर्ने गरी 10 लाख रूपियाँ लिनुभयो। त्यसमा 40 लाख थपिदिएर 50 लाख पुर्याइदिने र मासिक 5 लाख रूपियाँका दरले ब्याज बुझाउने शर्त थियो। त्यही शर्त मंजूर गरेर महतोले मध्यबिन्दु 7 को 4 कठा 6 धुर जग्गा भूषाललाई दृष्टिबन्धक गरिदिनुभयो। भूषालले उक्त जग्गा आफ्नी श्रीमती सविता काफ्लेको नाममा लिखत पारित गराउनुभयो। 50 लाख पुर्याइदिने शर्त भए पनि भूषालले शुरूमा 10 लाख 2076 असार 2 गते 16,54,662 रूपियाँ र अन्तिम पटक 10 लाख गरी जम्मा 36,54,662 रूपियाँ मात्र महतोलाई दिएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले बताउनुभयो। पहिले दिएको 10 लाखको सामा र चक्रवर्ती ब्याज समेत जोडेर 20,45,338 रूपियाँ पुगिसकेको हुँदा सो समेत गरी 50 लाख पुग्यो भनी भूषालले महतोसँग थप 10 लाख मिटर ब्याजमा लिएको देखिन्छ। त्यति मात्र होइन, उक्त रकमको 6 महिनासम्म मासिक 5 लाखका दरले 29,06,000 रूपियाँ महतोले भूषाललाई बुझाएको देखिन्छ। प्रहरी उपरीक्षक रेग्मीले भन्नुभयो, जग्गा फिर्ता पाउने आशमा महतोले 36.5 लाखको चक्रवर्ती ब्याज स्वरूप 32 लाख रूपियाँ बुझाएको प्रमाण रहेको प्रहरीको भनाइ छ। भूषालले जग्गा फिर्ता दिन नमानेपछि महतोले अदालतबाट जग्गा रोक्का त गराउनुभयो, तर जग्गा अहिले पनि फिर्ता नभएको महतोको भनाइ छ। महतोले भूषाललाई निरन्तर ब्याज बुझाउनु पर्ने थियो, तर कोरोना शुरू भइसकेपछि ब्याज बुझाउन नसक्दा महतोले 6 महिनापछि भूषाललाई 30 लाखको चेक दिनुभयो। प्रहरीका अनुसार पुनः 5 महिनापछि 60 लाख पुगिसक्यो भनेर भूषालले पहिलाको 30 लाखको चेक फिर्ता नगरी डर त्रास देखाई फेरि 60 लाखको चेक लिनुभएको थियो। महतोले सापटी लिएको रकम र सोको मिटर ब्याज समेत जोड़ी 50 लाख पुग्यो भनिएको रकमको चक्रवर्ती ब्याज सहित पटक पटक गरी 1,57,15,411 ब्याङ्क चेकबाट तथा 44,51,100 रूपियाँ नगद गरी 2,01,66,511 रूपियाँ भुक्तानी भूषालले लिएको प्रमाणहरूले देखाएको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो। कृत्य हस्ताक्षर गरी रकम निकालियो। अर्को उपशीर्षकमा गोर्खापत्र लेख्छ, भूषालले रामप्रसादलाई 69 लाख रूपियाँ ब्याङ्कमा हालिदिएको जानकारी गराए पनि महतोले भने आफूले 69 लाख रूपियाँ माग्दै नमागेको रकम खातामा हालिदिएकोमा विश्वास नै नलागेको बताउनुभयो। 2080 चैत्र 28 गते ब्याङ्क स्टेटमेन्ट निकाली हेर्दा साबिकको सेन्चुरी ब्याङ्क र हालको प्रभु ब्याङ्कमा रहेको आफ्नो न्यू प्रवासी सुपर स्टेयर्सको खातामा 2076 जेठ 12 69,00,000 रूपियाँ जम्मा गरेको त देखियो, तर उक्त रकम जम्मा गरेको एक दुई मिनटको अन्तरमा महतोका चारवटा चेक प्रयोग गरी भूषालले रामप्रसाद महतो र श्रीमती रिता महतोको नाममा आफै चेक काटी आफैले रकम लिएको देखिएको प्रहरीको भनाइरहेको छ। 14 वर्षको कमाई मिटर ब्याजमा सकियो, अर्को उपशीर्षक दिँदै गोर्खापत्र लेख्छ, रामप्रसाद महतो वैदेशिक रोजगारीका लागि 14 वर्ष सन् 2002 देखि 2016 दुबई बस्नु भएको थियो। त्यहाँ कमाएको पैसाले कावासोती बजारमा सपिङ सेन्टर चलाउने वहाँको योजना अनुसार 39 जना साझेदार मिलेर प्रवासी सपिङ सेन्टर पनि खोल्नुभयो। 3,30,00,000 रूपियाँ लगानी गरेकोमा 51% अर्थात 1,62,00,000 लगानी महत्वकै थियो। भूषालसँग लिएको 36,50,000 ऋणको चक्रवर्ती ब्याज र भूषालले नै किर्ते गरी ठगेको रकमले महत्वको उठीवास भएको छ। पार्टनरले पनि शेयर रकम मागेकाले दिन नसकेर 3 वर्षदेखि सपिङ सेन्टर बन्द गरेको महत्वले बताउनुभयो। रोकिएन मिटर ब्याजको शोषण, 36,50,000 दिएर 2 करोड़ रूपियाँ असुली र 4.5 कट्ठा जग्गा पनि कब्जा, गोर्खापत्रको मुख्य समाचारको शीर्षक हो यो। भुटवल नारायणगढ़को यात्रा कहिलेसम्म दुर्दशा शीर्षकमा अन्नपूर्णको मुख्य खबर छ। भुटवल नारायणगढ़ सड़कले नागरिकलाई तडपाइरहेको छ। बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुँदा नागरिकको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ। निर्माण थालिएको 6 वर्ष बितिसक्दा समेत यो योजना अझै पूरा हुन सकेको छैन। दोस्रो पटकसम्म म्याद थप्दा समेत पूरा नभएपछि अहिले तेस्रो पटक म्याद थपिएको छ। 1 वर्षका लागि म्याद थपिएको छ, तर योजनाको भौतिक प्रगति 53% मात्रै भएको छ। सड़क बन्न ढिलाइका असरहरू उपशीर्षकमा अन्नपूर्ण लेख्छ। 3.5 वर्षमा सक्नुपर्ने 6 वर्षमा पनि सकिएन, बल्ल आधा काम, तेस्रो पटक थपिँदै म्याद, निर्माणको थालनीमै कोविड, अन्तर सरकारी निकाय बीच भएन समन्वय, रूख कटानमै ढिलाइ, बर्खाभरि निर्माण ठप्प, सड़क नबन्दा अरबौं गुमाए यातायात व्यवसायी, पश्चिम नेपालको उद्योग व्यवसाय तहस नहस, नागरिक रोगको शिकार, 2 घण्टाको दूरीमा 6 घण्टाको यात्रा, नेताहरूको छैन चासो, रासोपाको दबावमूलक पैदल यात्रा कर्मकाण्डी मात्र, सड़क देखेर लगानी गरेकाहरू निरुत्साहित, नयाँ लगानीकर्ताको छैन चासो, व्यवसायी किन्छन् करोड़का गाड़ी र पहिलो किस्ता तिर्न नपाउँदै लाखौंको मर्मत, सड़क बन्न ढिलाइका असरहरू बुदागत रूपमा उल्लेख गर्दै बुटवल नारायणगढ़को यात्रा कहिलेसम्म दुर्दशा, अन्नपूर्णले मुख्य समाचार प्रकाशित गरेको छ। गरीबी नहटेसम्म समृद्धि असम्भव शीर्षकमा गोर्खापत्रले प्रधानमन्त्रीको भनाईलाई प्राथमिकताका साथ समाचार बनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरीबीबाट मुक्त नगरेसम्म समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताउनु भएको छ। लायन्स इन्टरनेशनलद्वारा हिजो आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई अल्प विकसित अवस्थाबाट स्तरोन्नति गराउन सरकारले रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड़ दिँदै आएको बताउनुभयो। वहाँले भन्नुभयो, मुलुकमा अझै पनि 20% नागरिक गरीबीको रेखामुनि छन्। भोकाएकालाई खाने लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहदैन। हालै संयुक्त राष्ट्र संघका प्रतिनिधि संघको भेटमा आफूले यी कुरा उठाएको र आउँदो असोजको पहिलो साता राष्ट्र संघको महासभामा पनि यिनै विषयलाई महत्व दिएर बोल्ने वहाँले जानकारी दिनुभयो। गरीबी नहटेसम्म समृद्धि असम्भव, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले अग्र पृष्ठमा समाचार बनाएको छ। यसै गरी सरकार सुशासन समृद्धि र स्थायित्वतर्फ अर्को शीर्षक दिँदै गोर्खापत्रले संचार मन्त्रीको भनाईलाई खबर बनाएको छ। सूचना तथा संचार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जनतामा विश्वास र उत्साह भर्दै सरकार सुशासन समृद्धि र स्थायित्वको दिशामा अघि बढ़ेको उल्लेख गर्नुभएको छ। नेकपा एमाले कास्कीद्वारा हिजो आयोजित कार्यक्रममा वहाँले सरकार कसैसँग नझुक्ने र सुशासन कायम गर्न दत्तचित्त भएर लाग्ने वहाँले बताउनुभयो। कर छल्न खोज्ने प्रवृत्ति रोकिने उल्लेख गर्नुहुँदै वहाँले राम्रा करदाताको लगानी, सुरक्षा र प्रोत्साहन गरिने प्रश्न पार्नुभयो। दूरसंचार सेवा प्रदायकले नवीकरण शुल्क एकै पटक तिर्नुपर्नेमा जोड़ दिँदै वहाँले किस्ताबन्दीको सुविधा दिन नसकिने जनाउनुभयो। सरकार सुशासन समृद्धि र स्थायित्वतर्फ गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। राजधानीकै ठूला पसलमा तस्करीको सुन शीर्षकमा कान्तिपुरको मुख्य समाचार रहेको छ। अन्तर्देशीय संगठित गिरोहले भित्राएको तस्करीको सुन काठमाडौँ उपत्यकाभित्र र बाहिरका सुनचाँदी पसल मार्फत व्यवस्थापन भएको खुलिसक्दा पनि अनुसन्धानको जिम्मेवारी पाएको सीआईबीले वृहत अनुसन्धान अघि बढ़ाएको छैन। विद्युतीय चुरोट भेप र ब्रेकसू जस्ता उपकरणमा लुकाएर गत वर्ष ल्याइएको सुन समेत नेपालकै सुनचाँदी पसलले किनेर सर्वसाधारण धारणलाई बेचेको प्रहरी अनुसन्धानबाटै खुलेको थियो। पक्राउ परेका व्यक्तिहरूले तस्करीको सुन अरू पसलमा पनि व्यवस्थापन गरिएको बताएका थिए। तिनीहरूमाथि अनुसन्धान नगरी सीआईबीका तत्कालीन प्रमुख श्याम गेवालीले प्रतिवेदन बुझाउनु भएको थियो। आर्थिक वर्ष 2079-80 मात्रै चिनिया तस्करले भेप ब्रेकसू र विद्युतीय उपकरण लगायतमा लुकाएर करिब 35 क्विन्टल सुन भित्राएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धान बाट खुलेको थियो। राजधानीकै ठूला पसलमा तस्करीको सुन कान्तिपुरको मुख्य समाचारको शीर्षक हो यो। जहाजको ऋणको पासोमा नेवानी शीर्षकमा नयाँ पत्रिकाको मुख्य समाचार छ। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेवानी जहाज खरिद गर्न ल्याएको ऋणले थिचिँदै गइरहेको छ। निगम व्यवस्थापनले जहाज पूर्ण क्षमतामा उडाएर ऋणदातालाई नियमित किस्ता बुझाउन नसकेपछि ऋणको दायित्व सावा ब्याज र जरिवाना समेत झण्डै 42% बढ़ेको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि चारवटा जहाज खरिद गर्न 34 अर्ब रूपियाँ ऋणको दायित्व बढ़ेर 2081 असारसम्म 48 अर्ब 27 करोड़ रूपियाँ पुगेको हो। निगमले 2 वाइडबडी र 2 न्यारोबडी जहाज खरिद गर्न सरकारकै जमानीमा कर्मचारी संचय कोषबाट 22 अर्ब र लगानी नागरिक लगानी कोषबाट 12 अर्ब रूपियाँ ऋण लिएको थियो। समयमै किस्ता बुझाउन नसकेपछि संचय कोषको दायित्व बढ़ेर 28 अर्ब 77 करोड़ रूपियाँ र लगानी कोषको दायित्व 19 अर्ब 50 करोड़ रूपियाँ पुगेको सम्बन्धित संस्थाले जानकारी गराएका छन्। जहाजको ऋणको पासोमा नेवानी नयाँ पत्रिकाको मुख्य समाचारको शीर्षक हो यो। रासायनिक मलमा वार्षिक 30 अर्ब अनुदान शीर्षकमा नागरिकको मुख्य समाचार रहेको छ। नेपालमा रासायनिक मल कारखानामा लगानी गर्न चीनले चासो देखाएको छ। मल कारखाना खोल्ने विषयमा करिब 4 दशक यता छलफल हुँदै आए पनि त्यसले पूर्णता पाउन नसकिरहेको अवस्थामा बीआरआई परियोजना अन्तर्गत मल कारखाना स्थापनामा सघाउन चीन सरकार तयार रहेको नेपालका लागि चीनका राजदूत छन संगले बताउनु भएको छ। प्रमुख संचार माध्यमका सम्पादकहरूसँग बिहिबार साँझ भएको भेटमा चिनिया राजदूतले नेपालमा प्रचुर मात्रामा उपलब्ध बिजुली र पानी उपयोग गरेर मल कारखाना सञ्चालन गर्न सघाउने बताएका हुन्। कोइला जस्ता इन्धन उपयोग गरी कारखाना चलाए पर निर्भरता कायमै रहने र प्रदूषण पनि हुने भएकाले नेपालमै उपलब्ध पानी र बिजुली मल उत्पादनमा उपयोग गर्न सकिने सुझाव उहाँको थियो। रासायनिक मलमा वार्षिक 30 अर्ब अनुदान नागरिकको मुख्य समाचारको शीर्षक हो यो। अस्वाभाविक घट्यो चामल आयात शीर्षकमा कारोबारको मुख्य समाचार छ। प्रत्येक वर्ष जसो बढ़दै आएको चामल आयात पछिल्ला 4 वर्षदेखि अस्वाभाविक रूपले घट्दै आएको छ। आर्थिक वर्ष 2077-78 13,34,000 टन चामल आयात भएको थियो। यसको 4 वर्षपछि गत आर्थिक वर्ष 2080-81 चामल आयात 4,09,000 टनमा झरेको छ। यो 69% गिरावट हो। भन्सार विभागका अनुसार पछिल्ला 4 वर्षमा चामल आयात क्रमशः घट्दै आएको हो। आर्थिक वर्ष 2078-79 चामल आयात 11,30,000 टन भएको थियो। यो त्यस अघिको वर्षका तुलनामा 2,04,000 टन कम हो भने 15.29% गिरावट हो। यस्तै आर्थिक वर्ष 2079-80 चामल आयात 7,96,000 टनमा झरेको छ। यो त्यस अघिको आर्थिक वर्षका तुलनामा 3,34,000 टन कम हो भने करिब 30% गिरावट हो। यस्तै गत आर्थिक वर्षमा चामल आयातमा झनै गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष चामल 3,87,000 टन कम भएको छ। यो करिब 49% गिरावट हो। चामल आयात उच्च दरले घट्नुमा पहिलो कारण चोरी पैठारी हो। यो वर्ष आयातमा कमी आउनुमा भारतले केही महिना चामल निर्यातमा लगाएको प्रतिबन्ध पनि एउटा कारण हो। अस्वाभाविक घट्यो चामल आयात, कारोबारको मुख्य समाचारको शीर्षक रहेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। चिनीको मूल्य 3 सातामै 10 रूपियाँ वृद्धि, अझै महँगो चिनी ल्याउने तयारी, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। उद्योगीहरूले औद्योगिक प्रयोजनका लागि पनि आयात गर्न नचाहेको महँगो मूल्यको चिनी उपभोक्तालाई बिक्री गर्ने प्रयोजनमा भने आउने भएको छ। यसअघि महँगो भएकै कारण सरकार र सम्बद्ध निकाय अर्थात साल ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा बजार कम्पनीले ल्याउन चाहेका थिएनन्। सरकार सम्बद्ध निकायले चिनी आयात गर्न नचाहेपछि सरकारले औद्योगिक प्रयोजनका लागि आयात गर्न सूचना निकालेको थियो। त्यसमा 9 निजी कम्पनीले इच्छा देखाए पनि आयात गर्दा महँगो पर्ने देखिएपछि उनीहरू हच्किएका थिए। तर अहिले उद्योगी व्यवसायीले सर्वसाधारणलाई बिक्री गर्ने अर्थात उपभोक्ता योजनामा चिनी ल्याउने देखिएको छ। यसको अर्थ हो व्यापारका लागि ल्याइने चिनी पक्कै सस्तो हुने छैन। चिनीको मूल्य 3 सातामै 10 रूपियाँ वृद्धि, अझै महँगो चिनी ल्याउने तयारी, कान्तिपुरको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। सर्पले मान्छेलाई मार्छ भन्ने आम बुझाइ छ, तर एउटा विषालु सर्प हजारौं मानिसको जीवनको रक्षक हुन्छ भन्ने कमैलाई थाहा छ। त्यस्तो ज्ञानको अभावमा मानव र सर्पबीच द्वन्द चल्ने गरेको छ। फलतः हजारौं सर्प मान्छेबाट मारिन्छन् र सर्पको डसाईबाट वर्षेनी धेरै मानिसको ज्यान जाने गरेको छ। सामान्यतः मान्छेले सर्पले डस्नु भन्दा पनि डस्छ र मरिन्छ भन्ने त्रासका कारण सर्पलाई मार्ने गरेको पाइन्छ। यो सर्प र मानवको शत्रुतापूर्ण अवस्था हो। धनुषाधाम नगरपालिका 5 किसानपुरका गणेश शाहले भने सर्पसँग मितेरी गाँच्नु भएको छ। उहाँको मितेरी सर्पको उद्धारबाट भएको हो। 23 वर्षीय शाहले 14 वर्षको उमेरदेखि नै सर्पको उद्धार गर्न थाल्नु भएको हो। हिजो आज गाउँघरमा सर्प देख्ना साथ उहाँकै खोजी हुन्छ। यो क्रम 2070 सालदेखि निरन्तर छ। उहाँको उद्धार यात्रा मध्य प्रदेशमा मात्र र उहाँको काम उद्धारमा मात्र पनि सीमित छैन। सर्प आफ्ना लागि मात्र मित्र नभएर सम्पूर्ण मानव जातिको नै संरक्षक हुने गरी उहाँ चेतना पनि फैलाउनुहुन्छ। त्यसका लागि उहाँको सूत्र सामान्य छ। सर्पको विषको औषधि सर्पको विष नै हुने तथ्य उद्धारको क्रममा उहाँ जानकारी दिनुहुन्छ। एउटा विषालु सर्पको विषबाट बनाइने एन्टी स्नेक भेनम, त्यस्तै विषालु सर्पले डसेका धेरैको जीवन रक्षक औषधि भन्ने उहाँ जानकारी गराउनुहुन्छ। ज्ञान नहुँदा सर्पलाई शत्रु ठान्छन् मान्छे, गोर्खापत्रको अग्रपृष्ठको समाचारको शीर्षक हो यो। चीनसँगको 34% व्यापार मात्रै चिनिया नाकाबाट शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। उत्तरी छिमेकी चीन र नेपाल बीच 14 नाका सञ्चालनमा छन्, जसमध्ये 3 अन्तर्राष्ट्रिय नाका नै हुन्, तर जोड़िएका नाका र नाकासम्म पुग्ने भरपर्दो सड़क लगायत पूर्वाधार नहुँदा दुई देशबीचको व्यापार भने सामुद्रिक र हवाई मार्गबाट बढ़ी हुने गरेको देखिएको छ। दुई देशबीचको कुल व्यापारमा 1/3 मात्र आयात निर्यात हुने देश बीचको नाकाबाट हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष 2080-81 नेपाल र चीन बीच कुल 3,01,36,32,00,00,000 बराबरको व्यापार भएको छ, तर चीन तर्फका नाकाबाट 1,02,99,00,000,00,000 व्यापार भएको भन्सार विभागको तथ्याङ्क छ। चीनसँगको 34% व्यापार मात्रै चिनिया नाकाबाट नयाँ पत्रिकाको अर्थ पृष्ठको समाचारको शीर्षक हो यो। अनुदानमा कृषि यन्त्र दिने भन्दै किसानबाट करोड़ौं ठगी शीर्षकमा कान्तिपुरले अर्थ पृष्ठमा समाचार छापेको छ। कैलालीको कैलाली गाउँपालिकाका 829 किसानलाई अनुदानको प्रलोभन देखाएर बिचौलियाले ठगेका छन्। पावर टिलर, हाते ट्र्याक्टर र सिंचाईका लागि पानी तान्ने मोटर 75% अनुदानमा उपलब्ध गराउने भन्दै बिचौलियाले किसानबाट 25% रकम अग्रिम भुक्तानी भन्दै उठाएका हुन्। बिचौलिया संस्था तथा व्यक्तिहरूले शुरूमा किसानहरूलाई 58,750 जम्मा गरे पावर लिटर र 12,000 बुझाए सिंचाई मोटर अनुदानमा उपलब्ध गराउने प्रलोभन देखाएका थिए, तर रकम संकलन गर्न खटिएका स्थानीय प्रतिनिधिले पछि सिंचाई मोटरको भने 12,000 नै भए पनि पावर टिलरको 1,00,000-1,35,000 तिर्नु पर्ने भनेका थिए। त्यो रकम पनि सस्तै लागेर किसानले बुझाएका थिए। किसानहरूका अनुसार पावर टिलरको बजार मूल्य करिब 2.5 लाख रूपियाँ भन्दा बढ़ी पर्छ। अनुदानमा कृषि यन्त्र दिने भन्दै किसानबाट करोड़ौं ठगी कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। कार्यक्रम अखबारमा अब सम्पादकीय स्वस्थ नेपाल तर्फको यात्रा शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। न्यूनतम आधारभूत आवश्यकताभित्र ग्यास बास कपास र शिक्षासँगै स्वास्थ्य समेत पर्छ। संविधानमा नागरिकको स्वास्थ्य सम्बन्धी हक स्थापित गर्नुका साथै स्वास्थ्योपचारमा समान पहुँच विस्तार गर्ने उद्देश्यले स्वास्थ्य बीमाको व्यवस्था गरिएको छ। यद्यपि सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरूबाट उपलब्ध गराइने सेवामा समान पहुँच र स्वास्थ्य बीमातर्फको उपचार सहज तथा व्यवस्थित हुन भने सकिरहेको छैन। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सरकारका प्राथमिकता प्रस्तुत गर्दा निरोगी नेपाल सरकारको मुख्य स्वास्थ्य नीति भएको उल्लेख गर्नुभएको छ। सरकारले लक्ष्य प्राप्तिका लागि निरोधात्मक र प्रतिरोधात्मक दुवै विधि अवलम्बन गर्नुका साथै गर्भवती महिला, ज्येष्ठ नागरिक, फरक क्षमता भएका तथा बेसहारा नागरिकको स्वास्थ्य उपचार तथा पोषणको जिम्मा सरकारले लिने घोषणा गर्नुभएको स्मरणीय छ। स्वस्थ नेपाल तर्फको यात्रा गोर्खापत्रको सम्पादकीयको शीर्षक हो यो। नागढुङ्गा नारायणगढ समानान्तर सड़क बनाऊ शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। संक्रमणकालीन न्यायमा देखिएको सम्भावना शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशित गरेको छ। बालिकालाई जन्म नदेऊ शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ भने वैदेशिक लगानीको सुरक्षासँगै नियमन गर शीर्षकमा कारोबारले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।